आदरणीय श्रोताहरूको समक्ष फेरि पनि मुक्तिको मार कार्यक्रम लिएर न्यानो अभिवादन भन्छौ। आज पनि रेडियो खोल्नु भएको लागि धन्यवाद। सोमबारदेखि शुक्रबारसम्म यही समय यो कार्यक्रम तपाईँको निम्ति गीत र प्रवचन लिएर उपस्थित भइरहेछ। यस बेला हामी आदरणीय श्रोताहरूको निम्ति प्रस्तुत गर्दछौ बाइबल अध्ययन कार्यक्रम मुक्तिको मार।
प्रभु येशु ख्रीष्टको मधुर उच्च नाममा तपाईँ सबैलाई मेरो जयमसी प्यार भर नमस्कार। मित्र, म तपाईँ सबैलाई धेरै धेरै धन्यवाद दिन्छु तपाईँहरूका सुन्दर पत्रहरूको निम्ति जुन हामी लगातार प्राप्त गरिरहेका छौँ। म आशा गर्दछु कि यसरी नै तपाईँहरू हामीलाई पत्र पठाउन भुल्नुहुने छैन, साथै तपाईँहरूका सुझावहरू को पनि स्वागत छ। मित्र, केही दिनदेखि हामी हेब्रूको पुस्तकबाट वचन अध्ययन गरिरहेका छौँ। म आशा गर्दछु कि तपाईँहरूले यस वचन अध्ययनको आनन्द उठाइरहनु भएको छ, मजा उठाइरहनु भएको छ, आत्मिक आशिषहरू पाएर। अनि म तपाईँहरूलाई यो आश्वासन दिन चाहन्छु कि निरन्तर परमेश्वर हामी हरेकलाई, हाम्रा हृदयहरूलाई आफ्नो वचनद्वारा आशिषित तुल्याउनुहुनेछ। वर्ष शर्त यही छ कि निरन्तर परमेश्वरको वचनमा अध्ययन गर्न भाग लिनुहोस्, आफ्ना मित्रहरूलाई परिवारहरूलाई पनि यो सुवर्ण अवसरको बारेमा बताउनुहोस्। परमेश्वरले हामी प्रत्येकलाई अति नै धेरै आशिषित गर्नुहुनेछ। आउनुहोस् हामी छोटो प्रार्थना गरेर आजको वचन अध्ययनलाई आरम्भ गरौँ। प्रभुजी, दिनता र नम्रताको साथ तपाईँको उपस्थितिमा आउँदछौँ र भन्दछौँ, प्रभु तपाईँ हाम्रो प्यारो प्रभु हुनुहुन्छ, तपाईँ हाम्रो उद्धारकर्ता हुनुहुन्छ, तपाईँ हाम्रो सहारा हुनुहुन्छ, तपाईँ हाम्रो किल्ला हुनुहुन्छ, तपाईँ हाम्रो गढ हुनुहुन्छ, जसमा हामी सधैँ भरोसा गर्न सक्छौँ, आश्रित हुन सक्छौँ, सहारा पाउन सक्छौँ। प्रभुजी, हामी कति धेरै भाग्यमानी छौँ कि तपाईँ जस्तो प्रभुलाई हामीले आफ्नो उद्धारकर्ताको रूपमा पाउन सकेका छौँ, तपाईँलाई अब्बा फादर भनेर पुकार्न सकिरहेका छौँ। धन्यवाद छ प्रभु तपाईँको असीम प्रेम अनुग्रहको लागि। अनि प्रभुजी, यही नै तपाईँको उपकार भलाइ हाम्रो जीवनमा सधैँ बनिरहोस्। तपाईँको अनुग्रह हामी प्रत्येकलाई सधैँ दिइरहनुहोस्। हामीलाई तपाईँको अनुग्रह कृपाको आवश्यकता छ। तपाईँ बिना प्रभु हामी संसारमा व्यर्थको छौँ, केही गर्न सक्दैनौँ। प्रभुजी, तपाईँ हामीलाई साथ दिनुहोस्, सम्हाल्नुहोस्, तपाईँको प्रेममा हामीलाई खिच्नुहोस् र तपाईँको विश्वासमा दिनोदिन बढ्नलाई सहायता दिनुहोस्, ताकि प्रभु हामी सधैँ तपाईँमा बनिरहौँ, तपाईँको विश्वासमा स्थिर भएर, अनि त्यो तपाईँको वचन अध्ययनद्वारा सम्भव छ। तपाईँसँग सधैँ बातचित गर्ने कुराद्वारा, प्रार्थनाद्वारा, संगति गर्ने कुराद्वारा सम्भव छ। यो हृदय हामी प्रत्येकलाई दिनुहोस्। आजको वचन अध्ययनलाई तपाईँको सामर्थ्य हातमा राख्छु, यसबाट पनि आफ्नो महिमा लिनुहोस्। धन्यवाद दिँदा यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन हिब्रु 4 अध्यायबाट आरम्भ गर्न गइरहेका छौँ। आज हामी 4 अध्याय पद 1 11 पदबाट देख्नेछौँ येशु ख्रीष्ट यहोशू भन्दा श्रेष्ठ हुनुहुन्छ। मित्र, 4 अध्यायका पहिला 2 पदहरू सन्देह गर्ने कुराको चेतावनीको निरन्तरता हो, जुन अघिल्लो दिनमा हिब्रु 3 अध्यायमा हामीले अध्ययन गरेका थियौँ। हिब्रु 4 अध्याय 1 पदमा यस प्रकार लेखिएको छ, यसकारण उहाँको विश्राममा प्रवेश प्रतिज्ञा अझै जारी रहेको हुनाले हामी डराउँ, नत्र तिमीहरूमध्ये कुनै कुनै यस कुरादेखि रहित देखा पर्नेछौ। पाउल निरन्तर हिब्रु विश्वासीहरूलाई प्रभुसँग बनिरहन आग्रह गर्दछन्। उसले तिनीहरूलाई लगातार चुनौती दिइरहेका छन्। हामी डराउँ, यहाँ लेखक भन्छन्, यसकारण उहाँको विश्राममा पस्ने प्रतिज्ञा अझै जारी रहेको हुनाले हामी डराउँ, नत्र तिमीहरूमध्ये कुनै कुनै यस कुरादेखि रहित देखा पर्नेछौ। मित्र, लेखक यस अध्यायमा विश्रामको बारेमा धेरै कुरा बताउन गइरहेका छन्। विश्राम शब्द यहाँ 8 पल्ट प्रयोग भएको छ। त्यहाँ विभिन्न प्रकारका विश्रामहरू छन्, जुन मैले पहिले अघि पनि भनिसकेको छु, जस्तै विश्राम दिन वा सृष्टिको कार्यको विश्राम, कनानको विश्राम, स्वर्गीयको विश्राम, ख्रिस्टियन जीवन जिउने कुराको विश्राम इत्यादि। यहाँ लेखक कनान विश्रामको बारेमा कुरा गरिरहेका छन्। उसले विश्वासीहरूलाई भनिरहेका छन्, डराऊ, किनभने तिमीहरू यसको चुकाउन चाहँदैनौ। आज कति विश्वासीहरू त्यस विश्रामको चुकाइरहेका छन्। मसीह मित्र, के तपाईँलाई थाहा छ कि ख्रिस्टमा विश्वास गर्नु र उहाँमा विश्राम लिनु भनेको के हो? 2 पदमा भनिएको छ, किनकि तिनीहरूलाई झैँ हामीलाई पनि सुसमाचार सुनाइएको थियो, तर प्रचार गरिएको वचनले तिनीहरूलाई फाइदा दिएन, किनकि सुन्नेहरू भित्र वचन विश्वाससित मिसिएन। यहाँ चाहिँ उद्धारको विश्राम छ, अर्थात् उद्धारकर्ताको रूपमा ख्रिस्टलाई भरोसा वा विश्वास गर्ने कुराको विश्राम। तिनीहरूले सुसमाचार सुने, तर तिनीहरूले त्यसमा विश्वास गरेनन्। त्यसपछि निम्न पदहरूमा हामी देख्छौँ, ख्रिस्ट यहोशू भन्दा श्रेष्ठ हुनुहुन्छ। मूसाले मिश्रको मुलुकबाट इसरायलका सन्तानहरूको अगुवाई गरी निकाले। तर उसले तिनीहरूलाई प्रतिज्ञाको मुलुक कनानमा अगुवाई गरेर ल्याउन सकेनन्। यहोशूले तिनीहरूलाई त्यस मुलुकमा अगुवाई गरी ल्याए, तर हामी यहाँ देख्छौं कि उसले तिनीहरूलाई विश्राम दिन सकेनन्। तिनीहरू धेरैले कहिले पनि विश्रामको पत्ता लगाएनन् पाएन। तिनीहरूले कहिले पनि वास्तवमा त्यस मुलुकमा आफ्ना अधिकारहरूको ओगटेनन्। संसार, शरीर र शैतानले तिनीहरूको निम्ति दिनलाई परमेश्वरसँग भएको धेरै आशिषहरूको लुट्यो। तपाईँ र म निच तुच्छ भ्रष्ट संसारमा रहेका छौं। यो संसार अनुग्रहको मित्र होइन, अनुग्रहको साथी होइन, यो विश्वासीहरूको पनि मित्र होइन। हामी धेरैले त्यसको अहिलेसम्म पत्ता लगाएका छैनौँ। अनि चार अध्याय तीन पदमा भनिएको छ, किनकि हामी जसले विश्वास गरेका छौँ त्यस विश्राममा प्रवेश गर्छौँ, जस्तो उहाँले गर्नु भन्नुभएको छ, मैले मेरो क्रोधमा शपथ खाएँ, तिनीहरू मेरो विश्राममा प्रवेश गर्ने छैनन्। यद्यपि संसारको उत्पत्तिदेखि नै कामहरू समाप्त भइसकेका थिए, यहाँ लेखक उद्धारको विश्रामको छलफल गरिरहेका छन्। अर्थात् ख्रिस्टमा विश्वास गर्ने कामको विश्राम। म तपाईँहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु। यदि तपाईँ एकजना मानिसलाई जान्नुहुन्थ्यो जो आफैलाई विश्वासी मसीह हुँ भने अङ्गीकार गर्थे, र जसलाई वास्तवमा तपाईँ विश्वास गर्नुहुन्थ्यो कि तिनी नयाँ जन्म पाएका विश्वासी थिए अनि आकाशमात एक्कासी मसीह जीवन जिउन छोडे र संसार जस्तै कार्य गर्न लागे, व्यवहार गर्न लागे, यदि तिनी मण्डलीमा जान छोडे, प्रभुको काममा दिन छोडे र अन्य मसीह क्रियाकलापमा भाग लिन छोडे, तपाईँ सोच्नुहुन्छ कि उसले के आफ्नो उद्धारको गुमाए? यदि तपाईँ त्यो व्यक्ति भए के तपाईँ सोच्नुहुन्छ कि तपाईँले आफ्नो उद्धार गुमाउनु भयो? यदि तपाईँ सोच्नुहुन्छ कि वा यस्तो महसुस गर्नुहुन्छ कि आफ्नो उद्धार गुमाउन लगाउँछ, यसले तपाईँलाई आफ्नो उद्धार गुमाउन लगाउँछ भने म तपाईँलाई भनौँ, तपाईँले वास्तवमा आफ्नो हृदयभित्र उहाँलाई अघि कहिले पनि विश्वास गर्नुभएको छैन। तपाईँ विश्वास गरिरहनु भएको छ कि ती क्रियाकलापहरू तपाईँका उद्धारमा थपिन्दछन् वा उद्धारको निम्ति काम गर्दछन्, तर तिनीहरूले त्यसो गर्दैन। तपाईँले पूर्ण रूपमा ख्रिस्टलाई विश्वास गर्नुपर्छ। मलाई अबुझै नगर्नुहोला, म विश्वास गर्दछु कि यदि तपाईँ ख्रिस्टको विश्वास गरिरहनु भएको छ भने तपाईँ यी कामहरू गर्नुहुनेछ। तर ती कुराहरू गरेर, ती कामहरू गर्ने कुरासँग तपाईँको उद्धारको निम्ति गर्नुपर्ने कुनै सरोकार छैन। मित्र, के तपाईँ वास्तवमा विश्राममा प्रवेश गर्नुभएको छ? चार पदमा भनिएको छ, किनकि उहाँले कुनै ठाउँमा सातौं दिनको विषयमा यस प्रकारले भन्नुभएको छ, अनि परमेश्वरले सातौं दिनमा आफ्नो सबै कामहरूदेखि विश्राम लिनुभयो। यो विश्राम दिन हो। परमेश्वर सातौं दिनमा विश्राम लिनुभयो। त्यो विश्रामको दिन थियो, तर आज यो विश्राम दिनको तपाईँ र म पालन गर्दैनौँ। के तपाईँ वास्तवमा आज वास्तविक विश्राम दिनमा प्रवेश गर्नुभएको छ? के तपाईँलाई थाहा छ कि ख्रिस्टलाई खालि तपाईँको उद्धारको लागि विश्वास गर्नु भनेको के हो? के तपाईँ अरू कुनै कुरालाई विश्वास र भरोसा गरिरहनु भएको छ? के त्यो उहाँ हुनुहुन्छ? के तपाईँ विश्राममा प्रवेश गर्नुभएको छ? मेरो एकजना असल डाक्टर मित्र थिए जसले शनिबारलाई विश्रामको दिनको रूपमा पालन गर्थे वा मान्थे। हामी एकसाथ टेनिस खेल्ने गर्थ्यौँ। एक दिन टेनिस खेलेपछि हामी एक ठाउँमा बस्यौँ र गफसफ गर्न लाग्यौँ, र हामीले आपसमा विश्राम दिनको बारेमा तर्क गर्न सुरु गर्यौँ। उसले मलाई हेरेर भने, साथी, के तपाईँ विश्राम दिन पालन गर्नुहुन्छ? मैले भने, हाँ, निश्चय नै। उसले फेरि मतिर हेरेर भने, कुन दिन? मैले उसलाई भने, शनिबार, आइतबार, सोमबार, बुधबार, बिहिबार र शुक्रबार। उसले मलाई भने, साथी तिम्रो मतलब के हो? मैले हिब्रूहरूको निम्ति लेखेको पत्रको जुन तरिकामा बुझ्दछु, अहिले विश्राम दिन चाहिँ तपाईँ र म रहेको अनुग्रहको दिन हो, अनि ख्रिस्ट उहाँ क्रुसमा मर्नुभयो र पुनरुत्थान हुनुभएपछि स्वर्गमा उक्लि जानुभयो र पिताको दाहिने हातमा बस्नुभएको छ। उहाँ थाक्नु भएकोले गर्दा बस्नु भएन, तर किनभने उहाँले तपाईँ र मेरो उद्धारको काम पूरा गरिसक्नुभयो, त्यसैले उहाँले मलाई भन्नुहुन्छ, तिमी ममा विश्राम ल्याऊ, मसँग हरेक दिन विश्राम दिन्छ, म ख्रिस्टमा विश्राम लिन्छु। त्यो डाक्टर मित्र मलाई छक्कै परेर हेरे अनि मेरो कुरामा विश्वास पनि गरे। हरेक दिन हाम्रो निम्ति विश्राम दिन हो। अनि 5 र 6 पदमा भनिएको छ, अनि यस ठाउँमा फेरि तिनीहरू मेरो विश्राममा प्रवेश गर्ने छैनन्, यसकारण अझै कतिले त्यसभित्र प्रवेश गर्नु बाँकी रहेको हुनाले र जसलाई सुसमाचार पहिले सुनाइयो तिनीहरू चाहिँ अविश्वासको कारणले प्रवेश नगरेको हुनाले। मित्र, यो अविश्वासले तपाईँलाई उद्धारको विश्रामबाट लुट्दछ, त्यसले तपाईँलाई सन्तोष वा सन्तुष्टको विश्राम लुट्दछ, त्यसले तपाईँलाई त्यो आशिषको लुट्दछ जुन परमेश्वर तपाईँलाई दिन सक्नुहुन्छ। ओ मित्र, उहाँ हामीलाई अद्भुत विश्राम दिन चाहनुहुन्छ। अनि 7 पदमा भनिएको छ, फेरि उहाँले यति धेरै समयपछि दाउदद्वारा आज भन्दै कुनै एउटा दिन ठहराउनुहुन्छ, जस्तो भनिएको छ, आज तिमीहरूले उहाँको आवाज सुन्यौ भने आफ्नो हृदयलाई कठोर नपार। उनी भोलि भनिरहेका छैनन्, तर आज, आज नै तपाईँ र मेरो लागि उद्धारको दिन हो, आज, बिल्कुल अहिले। चाहे तपाईँ जहाँसुकै हुनुहोस्, तपाईँ आफ्नो घडीमा हेर्नुहोस्, अहिले कति बजेको छ? यो नै उद्धारको दिन हो, उद्धारको घडी हो, अहिले बिल्कुल अहिले तपाईँ उद्धारको निम्ति उहाँलाई भरोसा वा विश्वास गर्न सक्नुहुन्छ। आज यदि तिमीले उसको आवाज सुन्यौ भने आफ्नो हृदय कठोर नपार। अनि 8 पदमा हामी पढ्छौँ, किनकि यहोशूले तिनीहरूलाई विश्राम दिन दिएका भए उहाँले पछिबाट अर्को दिनको विषयमा कुरा गर्नुहुने थिएन। यहोशू उद्धारकर्ताको लागि पुरानो नियम वा हिब्रू शब्द हो, अनि येशु चाहिँ ग्रिक वा नयाँ नियम शब्द हो, जुनको अर्थ हो उद्धारकर्ता। भनिएको छ, किनकि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए उहाँले पछिबाट अर्को दिनको विषयमा कुरा गर्नुहुने थिएन। जब यहोशू वृद्ध आयुको अवस्थामा पुगेथे, त्यस समयमा पनि अझै त्यहाँ धेरै मुलुक विजय गर्नु पर्ने थियो, जति परमेश्वरले तिनीहरूलाई मुलुकको प्रतिज्ञा गर्नुभएको थियो ती सबै तिनीहरूले त्यस बेलासम्म ओगटेका थिएनन्। इसरायलका मानिसहरू तिनीहरूको निम्ति परमेश्वरले साँच्नुभएका सम्पूर्ण आशिषहरूका प्रवेश गरेका थिएनन् वा इसरायलका मानिसहरू तिनीहरूको निम्ति परमेश्वरले साँच्नुभएको सम्पूर्ण आशिषहरूमा प्रवेश गरेका थिएनन्। यहोशू तिनीहरूको निम्ति त्यसको पूरा प्राप्त गर्न वा ओगट्न योग्य भएनन्। तर मेरो मित्र, यदि तपाईँ ख्रिस्ट विश्वास गर्नुहुन्छ भने परमेश्वरले वर्तमान दिनको कनानमा प्रवेश गराउन सक्नुहुन्छ, जुनमा त्यहाँ तपाईँको जीवनमा आनन्द, आशिष र फल हुनेछ। ओ, आज हामीलाई त्यसको कति धेरै आवश्यक छ। यसलाई कुन कुराले लुट्दछ? अविश्वासले। 9 पदमा हामी पढ्छौँ, यसकारण परमेश्वरका जनहरूका निम्ति विश्रामको दिनको विश्राम बाँकी नै छ। यहाँ लेखक भविष्यतिर औल्याइरहेका छन्, जब सबै परमेश्वरका मानिसहरूले स्वर्गीय विश्रामको पाउन गइरहेका छन्, स्वर्गीय पूर्ण सन्तुष्ट वा सन्तोषको, वास्तविक आनन्दको र वास्तविक आशिषको स्थान हुनेछ। अनि 10 पदमा पढ्छौँ, किनकि जसले उहाँको विश्राम मा प्रवेश गरेको छ, परमेश्वरले आफ्ना कामबाट विश्राम लिए झैं उसले पनि आफ्ना कामहरूबाट विश्राम लिएको छ। मित्र, हामीले यो विचार धारणा लिनु हुँदैन, जब परमेश्वर 7 दिनमा विश्राम लिनुभयो उहाँ यो भन्दै बस्नुभयो, ओ म त अति नै धेरै थाकेँ। मित्र, हामी जब कुनै काम धेरै गर्दछौँ हामी थाक्छौँ, तर यस प्रकारको विश्रामको विचार यहाँ कति पनि छैन। यहाँ विचार यो हो पूर्णताको विश्राम। सृष्टिको काम पूरा भयो, तत्पश्चात परमेश्वरले कहिले पनि सृष्टिको काम गर्नुभएको छैन। यो सत्य हो कि यो विश्व ब्रह्माण्डमा धेरै परिवर्तनहरूले स्थान लिइरहेका छन्। मित्र, तपाईँ र म त्यस्तो विश्वमा रहेका छौँ जहाँ सृष्टिको काम पूरा भएको छ, सिर्फ नयाँ सृष्टिमा उहाँको काम बाहेक। त्यो नयाँ सृष्टि कलवरीको क्रुसमा र पेन्टिकोस्टको दिनमा आरम्भ भयो। दोस्रो कुरन्थी 5:17 भन्छ, यदि कुनै मानिस ख्रिस्टमा छ भने उनी नयाँ सृष्टि हुन्, पुराना कुराहरू बिति गए, हेर सबै कुरा नयाँ बनेका छन्। परमेश्वरका सन्तानहरू मात्र ती कुराहरू हुन् आज ख्रिस्टमा विश्वासद्वारा परमेश्वर सृष्टि गरिरहनु भएको छ, अनि त्यहाँ विश्राम छ जुन उहाँले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएको छ। परमेश्वरले स्वर्गीय विश्रामको प्रतिज्ञा गर्नुभएको छ। मेरो मित्र, उहाँ अहिले पनि हामी आफै स्वयंको आनन्द भोग गरेको चाहनुहुन्छ। हामीले आफै स्वयंको आनन्द भोग गरेको उहाँ चाहनुहुन्छ। हामीले हाम्रो जीवनको आनन्द भोग गर्नुपर्छ। त्यही नै यहाँ लेखकले कुरा गरिरहेका छन्। परमेश्वरले विश्राम लिनुभयो, उहाँले आफ्नो परिश्रम वा कामहरूबाट विश्राम लिनुभयो र उहाँले पूरा काम गरिसक्नु भएको छ। त्यसकारण तपाईँले आफ्नो उद्धारको निम्ति केही काम गर्न कोसिस नगर्नुहोस्। उहाँले तपाईँ र मेरो निम्ति सबै कुरा गरिसक्नुभयो। जब हामी ख्रीष्टलाई विश्वास गर्दछौँ हामी उहाँमा नयाँ सृष्टि बन्दछौँ। अनि 11 पढ्छौँ, यसकारण त्यस विश्राममा प्रवेश गर्नलाई हामीहरू प्रयत्न गरौँ, नत्र त्यही अविश्वासको नमुना अनुसार कुनै मानिस लड्ला। मलाई लाग्छ परमेश्वरको सन्तान कहाँ आउन सक्ने सर्वोच्च सन्तोष वा सन्तुष्ट यो हो कि उनी परमेश्वरका इच्छामा छन्, परमेश्वरका काम गरिरहेका छन् र उहाँलाई भरोसा गरिरहेका छन् र उहाँमा विश्राम लिइरहेका छन्। त्यो अद्भुत महिमित स्थान हो जहाँ परमेश्वर तपाईँ र मलाई आएको चाहनुहुन्छ। मरियम त्यस स्थानमा आए, तिनी येशूको चरणमा बसे। जब मार्था भान्साघरमा भाँडा बर्तनसँग खानपानसँग व्यस्त थिइन्, मार्था ख्रिस्टलाई सेवा गर्न चाहन्थिन्, तर तिनलाई कति पनि थाहा थिएन कि वास्तविक विश्राम के थियो। तिनले सम्भवत निर्णय गरिन् कि येशूलाई असल असल र विभिन्न आइटमका भोजनपान दिने, अनि तिनले त्यसको निम्ति चाँडै नै गर्ने मनसाईलाई व्यस्त भइन्। तर सायद कुनै कुनै बर्तनहरू सफा नभएकोले गर्दा वा त्यस बेला तुरुन्तै कुनै न कुनै सामान वा मारमसलाहरू नभेटाएकोले गर्दा अन्तिममा व्याकुल भई क्रोधित भइन्। तर मरियम चाहिँ केही काम नगरी येशूको चरणमा बसिरहेकी थिइन्। तिनले पहिले नै आफ्नो काम गरिसकेकी थिइन्। हामीले आफ्नो सन्तुष्ट वा सन्तोष येशूको चरणमा बस्ने कुरामा पत्ता लगाउन सिक्नु आवश्यक छ। अनि 11 अन्तिम खण्डमा भनिएको छ, नत्र त्यही अविश्वासको नमुना अनुसार कुनै मानिस लड्ला। मित्र, तपाईँलाई त्यो विश्रामको यो संसारमा लुट्न सक्ने एउटै कुरा छ, त्यो अविश्वास। अनि मित्र, मेरो सधैँ यही प्रार्थना छ, हे परमेश्वर, तपाईँलाई विश्वास गर्न मलाई सहायता गर्नुहोस्। अनि यही नै प्रार्थना तपाईँको जीवनमा होस्। प्रभु आफ्नो वचन अध्ययनद्वारा धेरै धेरै आशिष दिउन्।
लहै च्याङ बा नाचिदेऊ, लहै मै च्याङ नाचिदेऊ, लहै च्याङ बा नाचिदेऊ, लहै मै च्याङ नाचिदेऊ। येशु ख्रीष्टको उपस्थितिमा लहै हाम्रो सारा हृदय खोलेर आहै रमाइदेऊ, लहै च्याङ बा नाचिदेऊ, लहै माई च्याङ नाचिदेऊ, लहै च्याङ बा नाचिदेऊ, लहै माई च्याङ नाचिदेऊ। येशु ख्रीष्टको उपस्थितिमा लहै हाम्रो सारा हृदय खोलेर आ नाचिदेऊ लहै मै छ्याङ नाचिदेऊ।
आदरणीय श्रोता, हामी तपाईँको पत्रको बाटो हेरिरहेका छौँ, साथै यस कार्यक्रममा बजाइएको कुनै गीत सुन्न चाहनुहुन्छ भने आज नै हामीलाई गीतको बोल सहित लेखी पठाउन हवस्। हामी तपाईँको नाम सहित सुनाइदिनेछौँ। त एउटा कुरा, तपाईँले आफ्नो नाम र ठेगाना एकदमै राम्रोसँगले लेखी पठाउन हवस्। त हाम्रो ठेगाना हो कार्यक्रम मुक्तिको मार, TWR, पोस्ट बक्स नम्बर 3-2, बुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। साथै तपाईँले हामीलाई इमेलद्वारा पनि पत्र पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो nepalittv@twr.in।
स्वीकार गरी अन्तरात्माले ग्रहण गरिदेऊ, आहै लैबरीलाई लहै च्याङ्बा नाचिदेऊ, लहै मै च्याङ नाचिदेऊ, लहै च्याङ्बा नाचिदेऊ, लहै मै च्याङ नाचिदेऊ। मृत्युबाट बौरी उठे अन्धकारलाई जितिकन, मानव मुक्तिको एउटै सहारा हामीलाई प्रेम गरे, निराशामा आशा दिन, हरेकलाई भरोसा दिन, पवित्र आत्माको भरपुरीमा लहै च्याङ्बा नाचिदेऊ, लहै मै च्याङ नाचिदेऊ, लहै च्याङ्बा नाचिदेऊ, लहै मै च्याङ नाचिदेऊ, येशू ख्रीष्टको उपस्थितिमा लहै हाम्रो सारा हृदय खोलेर आहै रमाइदेऊ, लहै च्याङ्बा नाचिदेऊ, लहै मै च्याङ नाचिदेऊ, लहै च्याङ्बा नाचिदेऊ, लहै मै च्याङ नाचिदेऊ, लहै च्याङ्बा नाचिदेऊ।